यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीमा परिमृत्यु हुनेको संख्या 768 पुग्यो। बाढ़ी प्रभावित रसुवामा आजबाट खाद्य सामग्री वितरण। त्रिशुली तीनबी जलविद्युत आयोजना स्थलमा खोज तथा उद्धार कार्य जारी। नेपाललाई भारत चीन अमेरिका सहित अन्तर्राष्ट्रिय समुदायको उद्धार र राहतमा सहयोग। बाढ़ी प्रभावित जिल्लाहरूमा स्वास्थ्य संक्रमण बढ़न सक्ने भएकाले सतर्कता अपनाउन विशेषज्ञहरूको आग्रह। र अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। समाचार अब विस्तारमा। रसुवामा आएको विनाशकारी बाढ़ीको कारण आज दिउँसो 2 बजेसम्म 768 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, चितवनमा 264 जना, गोर्खामा 58, तनहुमा 37, नवलपरासी पूर्वमा 194 जना र नवलपरासी पश्चिममा 100 जना गरी 768 जनाको शव फेला परेको हो। भोटेकोशीको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेडाईले बाढ़ीमा परेर ज्यान गएका मध्ये 59 जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिनुभयो। अस्पतालमा ल्याइएका ती शव मध्ये 32 जनाको शव परीक्षण भइसकेको र 27 जनाको शव परीक्षण गर्न बाँकी रहेको प्रवक्ता डाक्टर सेडाईले बताउनुभयो। अस्पतालमा ल्याएका शव मध्ये 8 जनाको मात्र पहिचान भएको र बाँकी सब पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। सरकारले आज हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन, तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकोशी बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी डाँडा गाउँ, हाकु ठूलो गाउँ, शेर्पा गाउँ, खामजिङ लगायतका स्थानमा अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। उहाँले प्राथमिकता सहित आवश्यकताको आधारमा नुन, तेल, दाल, चामल लगायतका सामग्रीको व्यवस्था गरिने बताउँदै बाढ़ी पीड़ित तथा प्रभावितका पक्षमा अहोरात्र खटिरहेको सरकारी संयन्त्र उद्धार तथा राहत वितरणसँगै पुननिर्माण एवं पुनर्स्थापनाको चरणमा प्रवेश गर्ने भएकाले नआत्तिन जिल्लावासीसँग अनुरोध गर्नुभयो। रसुवा स्थित भोटेकोशीमा आएको बाढ़ीको कारण त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको उद्धारको प्रयास जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्कावेटर, हाइड्रोलिक कटर लगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त सुरुङमा फँसेका व्यक्तिको उद्धारको लागि यही भदौ 12 गतेदेखि सुरक्षा फौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ। बाढ़ीको बहाव कम भएसँगै पुनउद्धारमा काम शुरू भएको सेनाले जनाएको छ। उद्धार टोलीमा विशेषज्ञ सहित 93 जना संलग्न रहेका छन्। यसै गरी भोटेकोशी बाढ़ीबाट प्रभावित त्रिशुली 3B जलविद्युत आयोजना स्थलमा खोज तथा उद्धारमा नेपाली सेना सहितको प्राविधिक टोली परिचालन गरिएको छ। आयोजनाका प्रमुख परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियर सहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम शुरू गरेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको सचिवालयले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीन सहित अन्तर्राष्ट्रिय समुदायले सहयोग गरिरहेका छन्। बाढ़ीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको लागि भारत र चीनले शुरूआती दिनदेखि नै राहत सामग्री, सुरुङ, उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने विभिन्न अन्तर्राष्ट्रिय संस्थाले आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन्। बाढ़ीबाट तल्लो तटीय क्षेत्रमा रहेका आवासीय क्षेत्र, सड़क पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। भारतबाट 11 टन राहत सामग्री बोकेको चौथो चरणको उडान आज बिहान काठमाडौँमा अवतरण गरेको छ। राहत सामग्रीमा खोज तथा उद्धारको लागि आवश्यक उपकरण सहितको सुरुङ उद्धार प्राविधिक टोली, डीएनए विश्लेषणको लागि फोरेन्सिक विज्ञहरूको टोली तथा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सीट र सरसफाई किट लगायतका सामग्री समावेश रहेको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ। यस्तै चीन सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रको लागि चीनको वायुसेनाका दुईवटा ठूला मालवाहक विमानमा आपतकालीन उद्धार सामग्री, उद्धार उपकरण सहित चारजना चीनिया सुरुङ उद्धार विशेषज्ञ पठाएको छ। उद्धार सामग्री, उद्धार उपकरण सहितको उद्धार विशेषज्ञ टोली आज बिहान नेपाल आइपुगेको हो। यसैबीच अमेरिकी सरकारले नेपालको बाढ़ी पीड़ितको लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको अतिरिक्त मानव सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली जनताको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ। त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेको पहिचान हुन नसकेका सबलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधि अनुसार चितवनको भरतपुर एक स्थित देवघाट जंगलमा सुरक्षित रूपमा जमीन मुनि व्यवस्थापन गर्न थालिएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीको कारण बगेर आएका सबलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेड क्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीको मापदण्ड अनुसार वैज्ञानिक ढंगले जमीन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 शव फेला परेका छन्। तीमध्ये 9 जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ। शनिबार पहिचान हुन नसकेका 96 शवमध्ये पहिलो चरणमा डीएनएका लागि नमूना संकलन गरिएका 26 शवलाई देवघाटमा जमीन मुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव व्यवस्थापनको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित जिल्लाहरूमा स्वास्थ्य संक्रमण बढ़न सक्ने भएकाले सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिनुभएको छ। सरकारले बाढ़ी प्रभावित जिल्लाहरूमा संक्रामक रोगहरू फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लाहरूमा भेटिएका शवहरू संकलन भए पनि मरेका पशु चौपायाको व्यवस्थापन हुन नसक्दा अब ती कुहिन थाल्ने र त्यसबाट दुर्गन्ध तथा संक्रामक रोग फैलन सक्ने सम्भावना बढ़दै गएको छ। बाढ़ीका कारण संकलन गरिएका शवहरूको संख्या अस्पतालहरूको मौजूदा क्षमता भन्दा धेरै भएकाले सुरक्षित भण्डारणको अभावमा शवहरू सड्न थालेका छन्। यसले गर्दा प्रभावित क्षेत्र तथा अस्पताल आसपासमा दुर्गन्ध र महामारी फैलिन सक्ने जोखिम बढ़ेको छ भने प्रभावितहरूलाई राखिएका होल्डिङ सेन्टर वरपरका पानीका मुहानहरू फोहोर हुँदा र सरसफाईको कमीले थप संक्रामक रोगहरू फैलन सक्ने देखिन्छ। यद्यपि सरकारले बाढ़ी प्रभावित जिल्लाहरूमा हुन सक्ने स्वास्थ्य संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने, अस्थायी रूपमा स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीका साथै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिरहेको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
सञ्चालन गर्ने औषधिहरू नियमित रूपमा उपलब्ध गराउने र भोलि हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर सकेसम्म स्वास्थ्यका सबै संयन्त्रहरू पहिले भन्दा अलिक सुदृढ तरिकाले प्रवाह गर्ने गरी अस्थायी रूपमा स्वास्थ्यका संस्थाहरू व्यवस्थापन गर्ने, स्वास्थ्य कर्मीहरू व्यवस्थापन गर्ने, स्वास्थ्यका टिमहरू परिचालन गर्ने लगायतका कामहरू गरिरहेका छौँ। हामी विशेष रूपमा पिउने पानीको स्वच्छतामा एकदम विशेष ध्यान दिनुपर्ने हुन्छ। अहिले बाढ़ीले कुहिने चिजहरू हाम्रो घर वरिपरि, हाम्रो पानीका स्रोत वरिपरि, हामी बसोबास गर्ने ठाउँ वरिपरि ल्याएर राखेको अवस्था छ। त्यो कुहिएपछि त्यसले अलिकति प्रदूषण बनाउन सक्ने हुन्छ र हाम्रा पानीका मुहानहरूलाई पनि असर गर्न सक्ने हुन्छ। सरकारले त्यसका अतिरिक्त कुहिन सक्ने खालका पशु चौपाया मानिसहरूको जति पनि शवहरू छन् ती शवहरूलाई व्यवस्थापन गर्ने गरी निरपेक्ष हाम्रो क्षमता विभिन्न विकल्प विभिन्न उपायहरू त्यसमा केन्द्रित भएर चाँडो गर्ने उपायहरूमा हामी लागि परेका छौँ।
भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने जनस्वास्थ्यविदहरूको सुझाव छ। प्रभावित क्षेत्रमा दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला, ज्वरो लगायत स्वास्थ्य समस्या देखिन सक्छन्। बाढ़ीको पानी र त्यसपछि जम्मा भएको फोहोर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको संक्रमण फैलिने जोखिम बढ़ी हुने हुँदा विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुन सक्ने देखिन्छ। संकलन गरिएका शवहरू समय बित्दै जाँदा कुहिने सम्भावना अत्यधिक रहने भएकाले त्यसबाट संक्रमणको जोखिम थप बढ़न सक्ने हुँदा यसतर्फ सरकार र सरकारवाला सबैले समयमै विशेष ध्यान दिनुपर्ने सुझाव सुझाव दिनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
व्यक्तिहरू बाढीबाट प्रभावित हुनुहुन्छ, उहाँहरूको लागि स्वच्छ खानेकुरा र पानीको व्यवस्था गर्नुपर्ने हुन्छ। कोही यदि केही गरी बिरामी भयो भने त्यसबाट रोगहरू फैलिन सक्ने भन्ने कुराले अति महत्वपूर्ण प्रश्न व्यवस्थापनमा जति ढिला हुने गर्छ त्यति संक्रमणहरू विकसित हुन सक्ने सम्भावना हुन्छ, किनभने यो एकदम गर्मीको समय पनि हो। त्यो कारणले गर्दाखेरि दुर्गन्ध सँगसँगै ब्याक्टेरिया अथवा भाइरस वा अरू कुनै संक्रमणहरू फैलिन सक्ने सम्भावनालाई हामीले नकार्न चाहिँ मिल्दैन। त्यसले गर्दाखेरि व्यवस्थापनको जुन उपायहरू अप्नाइरहेको छ त्यो आफ्नो ठाउँमा छँदैछ। त्यो बाहेक पनि अझ थुप्रै व्यवस्थापन गर्न बाँकी रहेको हुनाले त्यतातिर पनि हामीले विभिन्न उपायहरू अप्नाएर जसरी हुन्छ संक्रमण फैलन नदिनको लागि अरू पहलहरू गर्नुपर्ने जरुरी देखिन्छ।
बाढीका कारण यति बेला कैयौं मानिसहरू शारीरिक मात्र नभई मानसिक रूपमा समेत स्वास्थ्य समस्यामा परेका छन्। प्राकृतिक प्रकोप कुन बेला र कसरी आउँछ भन्ने थाहा हुँदैन र रोक्न सकिने कुरा पनि मानिसको हातमा हुँदैन, तर त्यसपछि फैलिन सक्ने रोगको जोखिम भने सावधानी र प्रभावकारी व्यवस्थापनबाट धेरै हदसम्म कम गर्न सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
रिपोर्टपछि बाँकी समाचार। नेपाल टेलिकमले भुटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ 14 गतेसम्मको लागि निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामी छानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीको कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्भारको लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र संचालन गर्ने प्रयास जारी छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाको लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान संचालन गर्ने भएको छ। बाढ़ी प्रभावितहरूको लागि आवश्यक लत्ता कपड़ा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि लगायत सामग्री संकलनको लागि राहत अभियान संचालन गर्न लागि हो। एकद्वार प्रणाली मार्फत राहत संकलन तथा वितरण गरिने महानगरले जनाएको छ। नगर प्रमुख धनराज आचार्यका अनुसार आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री संकलन कक्ष संचालन गरिनेछ। इच्छुक संघ संस्था र व्यक्तिलाई उक्त केन्द्रमा ल्याई राहत सामग्री सहयोग गर्न महानगरले सार्वजनिक रूपमा आह्वान समेत गरेको छ। भोटेकोशी बाढ़ीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासको क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार अहिले बादल लागिरहेकाले बाढ़ी प्रभावित क्षेत्रमा आज दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको छ। विभागका मौसमविद डेभिड ढकालले बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल देखिएको बताउनुहुँदै केही बेरमा रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना रहेको बताउनु भएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित व्यक्ति तथा परिवार र उद्धार गरिएकाहरूलाई जिल्ला विपद व्यवस्थापन समितिले होल्डिङ सेन्टरमा राखेर राहत सामग्री उपलब्ध गराएको छ। नुवाकोटका स्थानीय तहहरूले बाढ़ी पीड़ितको लागि होल्डिङ सेन्टर स्थापना गरी खाना तथा बास र उपचारको समेत व्यवस्था मिलाइएको छ। रसुवाका बाढ़ी पीड़ितको लागि हेलिकप्टर मार्फत राहत सामग्री पठाइएको छ। थप सामग्री संवाददाता बालिका मादिनबाट।
भदौ 10 गते अचानक आएको बाढ़ीले घरवास लग्यो। दौड़ेर ज्यान बचाउनु भएकी नुवाकोट जिल्लाको विदुर नगरपालिका 4 सिमचौरके स्थानीय 60 ठुली तामाङ अहिले 5 दिनदेखि होल्डिङ सेन्टरमा बस्दै आउनु भएको छ। होल्डिङ सेन्टरमा खाना बस्नको व्यवस्था त छ, तर अबको आफ्नो घरवास के हुने, कहाँ हुने भन्ने चिन्ताले सताएको छ।
म कोदालो खनिरहेको थिएँ, हामी साथीहरू सबै अनि सरहरू आउनु भएको थियो, सशस्त्रहरू हिँडिरहनु भएको थियो, हामीलाई छेउमा नजान है दिदीहरू भन्नुभएको थियो। त्यसपछि आधा घण्टा नि भएको थिएन, बाढी ठुलो आयो, हामी भाग्नु नि भ्याएन, केही निकाल्नु नि भ्याएन पैसाहरू नि, अनि हामी आएको छोडेर दौडा दौडी गरेर बाँचे मात्रै हो, नजर लान्छ। खानालाई सुविस्ता छ हजुर, अब खाना नि पाइरहेको, खाजा खाना खाइरहेछ, बसिरहेको राम्रै छ।
रसुवा, नुवाकोट जिल्लामा भदौ 10 गतेको बाढ़ीले विस्थापित भएकालाई जिल्ला स्थित विपद व्यवस्थापन समिति तथा स्थानीय पालिका र वडाले विभिन्न स्थानीय होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्न, खान र स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको छ। नुवाकोट जिल्लाको विदुर नगरपालिका 9 कोलनी भन्ने ठाउँका 400 घर पूर्ण रूपमा क्षति भई विस्थापित भएका 450 घरका सदस्यलाई स्थानीय कवर हल, विद्यालय, चर्च लगायतका ठाउँमा अस्थायी बसोबास, खान र स्वास्थ्य उपचारका लागि व्यवस्थापन गरिएको विदुर नगरपालिका 9 वडा अध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो।
विस्थापित चाहिँ लगभग त्रिशुली बजार र ढुङ्गे बजार गरेर 750 घर परिवार थियो। उहाँहरू सबै अहिले होल्डिङ सेन्टरमा बसिरहेको छ, जस अन्तर्गत बेदुर नगरपालिकाको वडा नम्बर 9 कोलोनी भन्ने ठाउँमा त्यहाँ भैरू माध्यमिक विद्यालय, कवर हल अनि चर्च गरेर त्यहाँ 450 परिवारहरू बसिरहेका छन् भने 100 परिवार चाहिँ रिमाल डाँडा र नर्सरी भन्ने ठाउँमा बसिरहेको छन्। केही परिवारहरू चाहिँ आफन्तहरूको घरमा आश्रय लिएर बसिरहेका छन्। हामीहरूले चाहिँ यता कलोनी भन्ने ठाउँमा चाहिँ कुनै पनि एक्सिस नभएर बल्ल त्यहाँ पसलबाट सामान किनेर हामीहरूले उहाँहरूलाई खाना पाइरहेको थियौँ बिदुर नगरपालिकाले। अहिले चाहिँ हिजोबाट संघ संस्थाहरूले चाहिँ गल्छीको बाटो भएर कलोनीमा एक्सिस पुर्याएर राहतहरू वितरण गर्ने कार्यक्रम हिजोबाट भयो। यहाँ छरिएर बसेको मान्छेहरूको नाम संकलन गर्दैछु। आजबाट कति मान्छेहरू आफन्तजनसँग बसेका छन् जसका घर केही नभएकोहरू।
अध्यक्ष रञ्जितले आगामी दिनका लागि स्थानीय स्रोत साधन पर्याप्त नहुँदा र नदी पारीका क्षेत्रसँग यातायात तथा आवत जावत सम्पर्क टुटेका कारण विस्थापित परिवारको व्यवस्थापन थप कठिनाई हुने भएकाले पुल निर्माण गर्नु हाललाई अत्यावश्यक भएको र यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै रसुवा जिल्लाको उत्तरगया र गोसैकुण्ड गाउँपालिकाका बाढ़ी प्रभावितहरूको लागत संकलन, बेपत्ताहरूको खोजी तथा उद्धार र विस्थापित परिवारलाई होल्डिङ सेन्टरमा राखिएको रेडियो नेपाल रसुवा संवाददाता होमनाथ खतिवड़ाले जानकारी दिनुभयो।
उद्धारको कामहरू लगभग अन्तिम चरणमा छ। केही हेलीबाट उद्धार त्यस्तो मान्छेहरू खोज्ने कामहरू भइरहेको छ। अनि स्वास्थ्य सेवा प्रवाहको कुराहरू, हेल्थ लिडहरूको कुराहरू पनि भइरहेको छ। अब त्यस्तो खालको प्रभावितहरूलाई होल्डिङ सेन्टरमा राखेर खाना खुवाउने गर्ने कामहरू पनि भइरहेको छ। सामान्य स्वास्थ्य समस्याहरूलाई यहाँ स्वास्थ्य कर्मीहरूले, यो उत्तरगामा चाहिँ स्वास्थ्य कर्मीहरू जहाँ विस्थापित भएर आउनु भएको छ त्यो ठाउँमा चाहिँ स्वास्थ्य कर्मीहरू एक्टिभली काम गरिरहनु भएको छ।
हजुर हजुर, त्यहाँ विस्थापित चाहिँ कति हुनु भएको हो?
त्यो डाटा कलेक्ट भइरहेको छ, अझै फाइनल त छैन होइन। एउटा घरको 10 10 बेपत्ता हुनुहुन्छ।
होल्डिङ सेन्टरमा बसिरहेका 1500 बढी प्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणाली अन्तर्गत जिल्ला विपद व्यवस्थापन समिति मार्फत संकलन गरी आवश्यकताका आधारमा सामग्री होल्डिङ सेन्टरमा पठाइएको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ। बाढ़ी प्रभावित जिल्लाका सदरमुकाम क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारीका क्षेत्रमा राहत वितरण कठिनाई भएको र केही संस्थाले ड्रोन मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्याउने काम गरे पनि पर्याप्त हुन सकेका छैनन्। हालसम्म मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क संकलन भइ नसकेको अवस्थामा जीवितै रहेका व्यक्तिहरूको व्यवस्थापनका लागि अझ बढ़ी प्रभावकारी सम्पर्क, समन्वय र सहकार्यमा जुट्न आवश्यक छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौं।
रिपोर्टपछि बाँकी समाचार। भोटेकोसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतको लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। बाढ़ी प्रभावितको उद्धार तथा राहतमा पार्टीको तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। भोटेकोसी क्षेत्रमा बाढ़ीको कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन सभापति लामिछानेले आग्रह गर्नुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाको सभापतिसँग छलफल गर्नु भएको पनि प्रवक्ता खरेलले जानकारी दिनुभयो। त्रिशुली तीन बे आयोजनाको हालसम्म फ्रन्ट फेसमा ड्रिलिङ गरी 4 प्वाल पार्ने काम सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा समन्वय निरन्तर जारी रहेको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ। आज बिहान त्रिशुली नदीमा आएको बाढ़ीको कारण नदीले धार परिवर्तन गर्दा धादिङको गल्छी गाउँपालिका वडा नम्बर 4 को बेलखुमा 48 घर परिवार विस्थापित भएका छन्। बिहानी आएको बाढ़ीले नदीको धार परिवर्तन गरेपछि विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सार्न शुरू गरिएको गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवड़ाले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको बेनीघाट रूराङ गाउँपालिका वडा नम्बर 7 चरौदी कृष्णभीर नजिक सड़क भाँसिएको कारण राजमार्ग अवरूद्ध भएको छ। यसै गरी धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार त्रिशुली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सड़क अवरूद्ध भएको हो। कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले पहिरोको कारण पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन काठमाडौँमा रोकिएको जानकारी दिनुभयो। कोशी नदीमा पानीको बहाव बढ़न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। कोशी तथा सहायक नदीहरूमा पानीको बहाव बढ़िरहेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै बराहा क्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका बासिन्दालाई नदी तटीय क्षेत्रमा सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि बाँकी समाचार। चीनको दक्षिण पश्चिम क्षेत्र सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत चीन नेपाल सीमाको गिरोङ नाकामा गत बुधबार गएको पहिरोमा परि 23 देशका 261 विदेशी नागरिकको अवस्था अज्ञात रहेको चीनी अधिकारीहरूले जनाएका छन्। परराष्ट्र सार्वजनिक सुरक्षा संस्कृति तथा पर्यटन र आपतकालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रोजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। अवस्था अज्ञात रहेकोमा 104 नेपाली नागरिक 49 भारतीय 33 लाटभिया 18 संयुक्त राज्य अमेरिका 15 बेलायत क्यानाडा र अस्ट्रेलियाका 6 रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। रोड्रिगेजले सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै भेनेजुएलाले आफ्ना स्रोत साधनमाथि स्वामित्व र सार्वभौम सत्ता कायम राख्न सक्षम रहेको बताउनुभयो। सम्झौताको उद्देश्य जमीन मुनि रहेका निष्क्रिय तेल स्रोतलाई भेनेजुएलाका जनता सामाजिक तथा आर्थिक कल्याणको स्रोतमा रूपान्तरण गर्नु रहेको उहाँले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत नियन्त्रण रहने बताएपछि रोड्रिगेजले आफ्नो देशले प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौम सत्ता कायम राख्न सक्षम रहेको दावी गर्नुभएको हो। भोटेकोशी बाढ़ीमा परिमृत्यु हुनेको संख्या 768 पुग्यो। बाढ़ी प्रभावित रसुवामा आजबाट खाद्य सामग्री वितरण। त्रिशुली 3B जलविद्युत आयोजना स्थलमा खोज तथा उद्धार कार्य जारी। नेपाललाई भारत चीन अमेरिका सहित अन्तर्राष्ट्रिय समुदायको उद्धार र राहतमा सहयोग। बाढ़ी प्रभावित जिल्लाहरूमा स्वास्थ्य संक्रमण बढ़न सक्ने भएकाले सतर्कता अपनाउन विशेषज्ञहरूको आग्रह। र अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।